बिस्मिल्लाह रहमान रहीम, दुरूद व सलाम हो मोहम्मद वाले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन, अंदाज़ जहाँ के साथ मोहम्मद मेहदी शराफ़त हाज़िर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़ जहाँ में आज हमारी गुफ्तगू का मौजू है गज़ा पर सहयोनी हुकूमत की जा रही है, तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़ जहाँ। जहाँ नाज़रीन, सहयोनी हुकूमत ने पीर और मंगल को 6 फ़लस्तीनियों को शहीद करने के बाद गज़ा पर बुध से वसी जमानी और ज़मीनी और हवाई हमले शुरू कर दिए हैं। वैसे तो गज़ा पर सहयोनी जारहियत का सिलसिला काफ़ी अरसे से जारी है, लेकिन पीर की शाम और मंगल को सहयोनी फ़ौजियों के हमले में 6 फ़लस्तीनी शहीद हो गए, जिसके जवाब में फ़लस्तीनियों ने बुध को 100 से ज़ायद राकेटों और मार्टर गोलों से मकबूजा इलाकों में सहयोनियों के ठिकानों को निशाना बनाया। सहयोनी हुकूमत के फ़ौजियों ने इसके जवाब में गज़ा पर वसी ज़मीनी और फ़िज़ाई हमला शुरू कर दिया। सहयोनी हुकूमत के वज़ीर आज़म ने गज़ा पर हमले जारी रखने का ऐलान किया है, जबकि ग़ासिब हुकूमत के वज़ीर ख़ारजा ने गज़ा पर दोबारा कब्ज़ा करने की धमकी दी है। गज़ा पर सहयोनी हुकूमत की जारहियतों का नया सिलसिला सहयोनी वज़ीर आज़म के दौरे अमरीका से वापसी के बाद शुरू हुआ है, जिसमें उन्होंने फ़लस्तीनियों के साथ ही ईरान इस्लामी के ख़िलाफ़ भी ज़हर अफशानी की। और उनके इस दौरे के मौके पर ही ये दावा किया गया कि बकौल उनके इसराइली फ़ौजियों ने एक बहरी जहाज़ पकड़ा है, जिसमें मुबैना तौर पर गज़ा के लिए ईरान से असलहे जा रहे थे। आज के प्रोग्राम में हम पहले गज़ा पर शुरू होने वाली वसी इसराइली जारहियत के मुहर्रिकात पर गुफ्तगू करेंगे। इस वसी जारहियत के आगाज़ के साथ ही सहयोनी हुकाम ने गज़ा पर दोबारा कब्ज़ा करने की धमकी दी है। इस धमकी पर फ़लस्तीनियों का जवाब तो सामने आया है, जिसमें उन्होंने भरपूर मुज़ाहमत का ऐलान किया है, लेकिन इस्लामी दुनिया का कोई रद्दअमल सामने नहीं आया है। गज़ा पर हमले और कब्ज़े की धमकी पर इस्लामी दुनिया की खामोशी पर भी आज के प्रोग्राम में गुफ्तगू होगी। इसके अलावा गज़ा पर हमले से पहले सहयोनी हुकूमत ने ईरान पर गज़ा के लिए असलहा भेजने का जो इल्ज़ाम लगाया और अमरीका ने उससे हम आवाज़ होके इस हवाले से अपने बयानात में हमास को दहशतगर्द और हमास की मदद पर ईरान पर दहशतगर्दों की हिमायत का इल्ज़ाम लगाया है, इसके बारे में भी हम अपने मुअज़्ज़ज़ मेहमानों की राय जानने की कोशिश करेंगे। और ईरान के ख़िलाफ़ फ़लस्तीनियों की हिमायत के हवाले से तैयार किए जाने वाले नए सिनारियो और गज़ा पर शुरू की जाने वाली जारहियत में क्या ताल्लुक पाया जाता है, इस बात पर भी आज के प्रोग्राम में हम गुफ्तगू करेंगे, लेकिन पहले हमारी रिपोर्ट।
ग़ासिब सहयोनी हुकूमत ने बुध से गज़ा की निहत्ती आबादी पर कई बार ज़मीनी और हवाई हमले किए हैं। इत्तला के मुताबिक सहयोनी हुकूमत के जंगी तैयारों ने बुध की रात शुमाल से जनूब तक 29 मकामात पर बमबारी की, जबकि सहयोनी फौज के तोपखाने और टैंकों ने अपनी गोलाबारी का निशाना बनाया, जिसके नतीजे में मुतअद्दिद फ़लस्तीनी शहीद और ज़ख्मी हो गए। पीर और मंगल को सहयोनी फौज के जंगी तैयारों ने गज़ा पर जारहियत की और 6 फ़लस्तीनियों को शहीद कर दिया। इस खुली जारहियत के जवाब में फ़लस्तीनी इनकलाबियों ने बुध को 130 रॉकेटों और मार्टर गोलों से मकबूजा इलाकों में वाक़े सहयोनियों के ठिकानों को निशाना बनाया। गज़ा पर सहयोनी जारहियत के इस नए मरहले के आगाज़ के बाद सहयोनी हुकूमत के वज़ीर आज़म बिन्यामिन नतन्याहू ने हमले जारी रखने का ऐलान किया है और इसराइली वज़ीर ख़ारजा ओइगदर लेबरमैन ने गज़ा पर दोबारा कब्ज़ा किए जाने की धमकी दी है। गज़ा पर जारहियत के इस नए मरहले का आगाज़ ग़ासिब सहयोनी हुकूमत की गैर इंसानी खसलत को बयान करने के साथ ही इस बात का भी मज़हर है कि ये बुज़दिल हुकूमत इलाके खुसूसन फ़लस्तीन में अपने तौसी पसंदाना अजाइम की तकमील के दर पे है। इलाके में सहयोनी जारहियत का ये नया मरहला बिन्यामिन नतन्याहू के दौरे अमरीका और अमरीकी हुकाम की जानिब से उनका पुरतपाक खैर मकदम किए जाने और इसके साथ ही बरतानवी वज़ीर आज़म डेविड कैमरॉन के मकबूजा फ़लस्तीन के दौरे और सहयोनी हुकाम से उनकी मुलाकातों के बाद शुरू हुआ है। इससे पहले सहयोनी हुकूमत और अमरीका ने मजलूम फ़लस्तीनियों की ईरान की जानिब से हिमायत पर अपनी बरहमी का इजहार करते हुए ईरान के खिलाफ इस हवाले से एक नया सिनारियो तैयार करने की कोशिश की। सहयोनी हुकूमत ने हमास के लिए ईरान से मुबैन तौर पर हथियार लेकर गज़ा जाने वाले एक बहरी जहाज को पकड़ने का दावा किया और फिर अमरीका ने सहयोनी हुकाम के साथ हम आवाज़ होकर इस हवाले से ईरान के खिलाफ प्रोपेगेंडा शुरू कर दिया। अमरीका और बाज़ दीगर मगरबी ताकतों की हिमायत से तैयार किए जाने वाले इस जाली सिनारियो में दावा किया गया है कि इसराइली फौजियों ने एक हथियारों से भरे हुए जहाज को पकड़ा है। इस सिलसिले में एक वीडियो क्लिप भी दिखाई गई जिसमें कुछ इसराइली फौजी एक बहरी जहाज के अरसे पर नजर आ रहे थे और वो वहां तलाशी ले रहे थे। इस जहाज पर कुछ रॉकेट भी दिखाए गए और फिर सीमेंट की बोरियां भी दिखाई गईं कि जिन पर मेड इन ईरान लिखा हुआ था। सेहूनी इसराइल ने बगैर किसी सबूत के दावा किया कि ये जहाज ईरान से सूडान जा रहा था और फिर सूडान से मिस्र के रास्ते गजा हथियार भेजने का मंसूबा था। इस्लामी जमहूरी ईरान के खिलाफ दीगर दावों की तरह से इस दावे का भी कोई सबूत पेश नहीं किया गया। इस्लामी जमहूरी ईरान के वज़ीर ख़ारजा ने सेहूनी हुकूमत के इस दावे को मुस्तरद कर दिया है। इस्लामी जमहूरी ईरान के मुसल्ला फौज के डिप्टी कमांडर ने भी ईरान के खिलाफ मगरिब और सेहूनी ज़राए बलाग आम्मा के प्रोपेगेंडे को नाकाम हरबा करार देते हुए कहा है कि इकदाम ईरानोफोबिया के लिए है। जनरल मसूद जजायरी ने गजा के लिए ईरानी हथियारों के हामिल बहरी जहाज के रोके जाने पर मबनी बेबुनियाद दावों को मुस्तरद करते हुए ताकीद की कि आलमी राय आम्मा इस किस्म के बेबुनियाद और झूठे अमरीकी और सेहूनी दावों से मुकम्मल तौर पर वाकिफ है और ऐसे दावे मुख्तलिफ मैदानों में अपने मुसलमा हकूक के हुसूल के लिए मिल्लत ईरान के अज़्म इरादे पर किसी किस्म का असर नहीं डालेंगे। ईरान से मुबैन तौर पर हमास के लिए गजा जाने वाले हथियारों की खेप पकड़े जाने के सेहूनी हुकूमत के दावे अमरीका और मगरबी मुल्कों के तलबीब से हम आवाज़ होने और उसके बाद मगरबी मीडिया की जानिब से इस बेबुनियाद दावे के वसी प्रोपेगेंडे और फिर गजा पर सेहूनी हुकूमत की जारियत को एक साथ मिला के देखने की ज़रूरत है। अलबत्ता यहाँ इस बात का जिक्र ज़रूरी है कि मज़लूम फ़लस्तीनियों की हिमायत इस्लामी जमहूरी ईरान की तरजीहात में हमेशा शामिल रही है और ईरान का नज़रिया ये है कि गजा का मुहासरा ख़त्म होना चाहिए और पूरी इस्लामी दुनिया को मज़लूम फ़लस्तीनियों की हमागीर और भरपूर मदद करनी चाहिए। इस्लामी दुनिया के दीगर ममालिक फ़लस्तीनियों के हवाले से अपने फ़राइज पर अमल करें न करें, इस्लामी जमहूरी ईरान इस मुल्क का इस्लामी निज़ाम और ईरानी कौम न फ़लस्तीनियों को तनहा छोड़ सकती है और न ही इस मज़लूम कौम की हिमायत और उसके हकूक़ के दिफा से दस्तबरदार हो सकती है।
नाज़रीन आज के प्रोग्राम में यहाँ तेहरान स्टूडियो से हिस्सा ले रहे हैं सियासी उमूर के माहिर और सीनियर तजिया निगार डॉक्टर हसन आबेदीनी। दिल्ली से प्रोग्राम में शिरकत करेंगे हिंदुस्तान के सीनियर सहाफ़ी और तजिया निगार सौरभ कुमार शाही और इस्लामाबाद से प्रोग्राम में शामिल किया जाएगा पाकिस्तान के मुमताज़ तजिया निगार उमर रियाज अब्बासी को। गुफ्तगू का आगाज़ कर रहे हैं डॉक्टर हसन आबेदीनी साहब से जो यहाँ तेहरान स्टूडियो में मौजूद हैं। डॉक्टर आबेदीनी साहब, स्टूडियो में आपका खैर मकदम है। गजा पर सेहूनी हुकूमत ने जो हमलों का नया सिलसिला शुरू किया है उसके मुहर्रिकात क्या हो सकते हैं?
بسم الله الرحمن الرحیم. من هم خدمت بینندگان عزیز و کارشناسان محترم سلام عرض میکنم. رژیم صهیونیستی هیچ دلیل و انگیزه ای برای انجام عملیات
صهیونی حکومت کے پاس جو ہے اس کے پس پردہ کوئی محرکات یا جواز جو ہے نہیں ہے اور اس کے پاس اس کا کوئی جواز نہیں ہے اس لیے کہ سیونی حکومت 1948 سے براہ راست اور مسلسل فلسطین پر قبضہ کیے ہوئے ہے اور ہر روز فلسطینی عوام کو نشانہ بنا رہی ہے اور فضا زمین اور دریا سے حملوں کا نشانہ بنایا جا رہا ہے اور کل رات اور آج ہونے والے حملے میں جو سیونی حکومت کی جانب سے کیے گئے غزہ کے عوام پر وہ کوئی نیا مطلب نہیں ہے، نئی بات نہیں ہے۔ سیونی حکومت کم سے کم 10 بار بڑی جنگیں فلسطینی عوام کے خلاف بلکہ پوری عرب دنیا کے خلاف کر چکی ہے۔
جنگ سال 1968،
1967 کی جنگ،
1948،
1948 کی جنگ، 1953 کی جنگ، 1967 کی جنگ،
1982 کے
1992 کی جنگ جس میں لبنان پر قبضہ کیا گیا، اور 2006 میں جو لبنان پر جارحیت کی گئی، 2008 میں غزہ کے عوام پر جنگ مسلط کی گئی، اور 2012 میں غزہ کے عوام کے خلاف ایک بار پھر جنگ مسلط کی گئی۔ یہ بڑی جنگیں تھیں کہ جن کے نتیجے میں سینکڑوں فلسطینی باشندے، لبنان کے باشندے اور اس سے قبل 1967 میں شام میں موجود عوام اور مصر اور اردن میں موجود فوجی اور عوام جو ہیں وہ شہید ہوئے تھے، اور اس سے اندازہ لگایا جا سکتا ہے کہ صہیونی حکومت ایک جنگ پسند حکومت ہے جو غاصبانہ قبضے کے ذریعے اور جارحیت کے ذریعے اپنی زندگی کو باقی رکھے ہوئے ہیں۔ لہذا اور یہ حملے جو دو دنوں کے دوران فلسطینی عوام کے خلاف کیے گئے ہیں وہ بھی اسی دائرے میں آتے ہیں، لیکن تین دن پہلے تین صہیونی تین فلسطینی رہبروں نے اور رہنماؤں نے کہ جن کے ذریعے تین فلسطینی لیڈر جو شہید ہوئے تھے، جس کے جواب میں فلسطینی لیڈروں نے جوابی کاروائی کی اور کہا کہ ہم اس مرحلے میں کم مار کے راکٹ استعمال کریں گے، لیکن اگر صہیونی حکومت نے اپنی حماقت کو جاری رکھا اور ایک نئی جنگ مسلط کی اور مہم جوئی کا آغاز کیا غزہ کے عوام کے خلاف، تو ہم دور مار راکٹوں کو استعمال کریں گے۔ مقبوضہ فلسطین کے علاقوں پر جن پر صہیونی حکومت نے قبضہ کیا ہوا ہے ان کو نشانہ بنائیں گے۔ لہذا ہم عالمی اداروں سے اور اقوام متحدہ اور سلامتی کونسل سے یہ سوال پوچھنا چاہتے ہیں کہ گزشتہ 65 برسوں کے دوران صہیونی حکومت فلسطین اور فلسطینی علاقوں پر قبضہ کیے ہوئے ہے، اور ہر روز عورتوں، مردوں اور جوانوں کو شہید کر رہی ہے، اور تھوڑے تھوڑے عرصے کے بعد جارحیت کرتی ہے ہمسایہ ملکوں کے خلاف، شام پر، لبنان پر۔ اس جارحیت کے مقابلے میں سکوت کیا جاتا ہے۔
بہت بہت شکریہ۔ اور ناظرین چلتے ہیں دہلی اسٹوڈیو، جہاں ہندوستان کے سینئر تجزیہ نگار اور ممتاز صحافی سورب کمار شاہی صاحب موجود ہیں۔ شاہی صاحب، آپ کیا کہتے ہیں موجودہ حالات میں صہیونی حکومت نے غزہ پر جو حملے شروع کیے ہیں کل رات سے، اس کے پیش نظر ان حملوں سے اہداف اور مقاصد کیا ہیں؟
دیکھیں، بہت ابھی ایک انٹرسٹنگ وقت جو ہے وہ چل رہا ہے انٹرنیشنل کمیونٹی میں، جو اسرائیل کے ایکسیپٹنس ہیں اس کو جو ڈیجیٹیمائز کرنے کی جو قواعد پچھلے 4-5 سالوں سے رہی ہے وہ اب بالکل مومنٹم گین کر رہا ہے۔ میں آپ کو بتاؤں، جو کچھ چیزیں ہیں جو بالکل شاید جو ہے وہ ورلڈ میڈیا میں نہیں آ پائی پچھلے 3-4 مہینوں میں، لیکن وہ بہت امپورٹنٹ ہے۔ اس میں سے ایک چیز یہ ہے کہ ویسٹ میں، خاص کر ایسے ممالک جو کہ اسرائیل کے بہت بڑے سپورٹر ہمیشہ سے رہے ہیں اور ابھی بھی ہیں، ایسے ممالک کچھ جو ہیں ان میں پرائیویٹ اور کچھ گورنمنٹ انسٹیٹیوشنس نے اسرائیل کا بائیکاٹ کرنا شروع کر دیا ہے۔ جو آپ کو پتا ہے BDS کیمپین جو ہے وہ دھیرے دھیرے سکسیزفل ہو رہا ہے، اور اتنے ڈر گئے ہیں اسرائیلی حکومت، اتنا ڈر گئی ہے اس سے کہ انہوں نے کاؤنٹر میجر اس کے خلاف شروع کرنے کا بھی جو ہے دعویٰ کیا ہے۔ اب دیکھیں، ایک بہت امپورٹنٹ چیز پچھلے مہینے ہوئی جو شاید لوگوں کے نظر میں نہیں آئی، وہ یہ تھا کہ جرمنی میں جو وہاں کی سب سے بڑی بینک ہے، انہوں نے یہ کہا کہ ہم اسرائیل کے ساتھ ٹریڈ جو ہے نہیں کر سکتے، کیونکہ یہ فلسطینیوں پہ انہوں نے قبضہ کر رکھا ہے، ان کے زمینوں پہ، ان کے گھروں پہ، اور جب تک یہ آکوپیشن جو ہے وہ نہیں ہٹے گا تب تک ہم ان کے ساتھ ٹریڈ نہیں کریں گے۔ اب دیکھیں، یہ بہت بڑی ڈیولپمنٹ ہے، کیونکہ آپ کو پتہ ہے کہ نازی ایرا میں جو ہوا جرمنی میں یہودیوں کے ساتھ، اس کے بعد خاص کر جرمنی جو تھی وہ بالکل گلٹ سے بھری ہوئی تھی، اور جرمنی کبھی بھی ایک لفظ بھی اسرائیل کے خلاف کبھی کچھ نہیں بولتا تھا۔ ایسی صورت میں ایک جرمنی کے بینک کے دوارا بائیکاٹ کرنا اسرائیل کا بہت بڑی گلوبل ڈیولپمنٹ ہے۔ آپ اس کو اس طرح سے مانیں کہ ایک بلبلا تھا جو پھوٹ گیا، یعنی اس نے ایک ساہس دے دیا ہے باقی ممالکوں کو کہ تم بھی ایسے ایکشنز لو اور ان کو جو ہے بائیکاٹ کرو۔ एक ये बहुत बड़ी चीज हुई। दूसरी चीज जो पिछले हफ्ते आपने देखी वो ये कि जो अल्ट्रा ऑर्थोडॉक्स जूज हैं, जो अल्ट्रा ऑर्थोडॉक्स यहूदी हैं, उन्होंने एक बहुत बड़ी, जिसमें कि कहते हैं कि 1.5 मिलियन से ऊपर वो जमा हुए तेल अवीव में, और उन्होंने इजरायली हुकूमत को कहा कि ये जो हुकूमत, ये जो पूरी जायनिस्ट रजीम है, ये उनके जो किताबें हैं, जो उनकी जो मुकद्दस किताबें हैं, उनके अगेंस्ट है, और उनको प्रेशराइज किया जा रहा है कि वहाँ के आर्मी का वो हिस्सा बने। तो अब और ये दो चीज़। तीसरी चीज़ मैं आपको बताऊं, परसों एक रिपोर्ट आई है कि अमेरिका में जो इनकी सबसे बड़ी हिमायती कम्युनिटी है, जिसे आप जानते हैं जो इवेंजेलिकल क्रिश्चियन कहते हैं या क्रिश्चियन जायनिस्ट जिन्हें कहते हैं, उसमें एक बहुत बड़ा डेंट जो है वो कुछ लोगों ने मारा है। जो कुछ ऐसे पैस्टर्स हैं वो लोगों को बता रहे हैं कि कैसे फिलिस्तीनियों का हमें जो है वो सपोर्ट करनी चाहिए, ना कि इसराइलियों की। तो यूरोप में जर्मनी, अमेरिका में इवेंजेलिकल क्रिश्चियन, और इसराइल के अंदर अल्ट्रा ऑर्थोडॉक्स जो, यानी तीन बहुत बड़ी कम्युनिटी जो इनके, जो इनका एक समझे कि आप इनके जो है पिलर होते थे स्ट्रेंथ के, उसमें बहुत बड़ा डेंट जो है वो, बहुत बड़ा छेद जो है वो हो गया है। इसी से घबरा के अब जो भी एक्शंस आप इसराइल का देख रहे हैं वो एक क्लासिक पैरानोइया, हम इसको डिफेंस स्टडीज में पढ़ते हैं कि जब इस तरह का ममालिक, देखें इसराइल एक ऐसा मुल्क है वो इसलिए जिंदा है, उसे जिंदा रहने के लिए हमेशा एक कॉमन एनिमी ढूंढना होता है, उसे दुश्मन की तलाश होती है हमेशा। अगर वो दुश्मन नहीं मिला तो वो इस तरह की अननेचुरल स्टेट है, ये बिखर जाती है। ऐसी सूरत हाल में जबकि एक पैरानोइया अब क्रिएट हो रहा है, अब यहाँ पैनिक सेट कर रहा है इसराइल के अंदर में कि कहीं वो अंदर से ही ध्वस्त ना हो जाए, ऐसी सूरत में वो चाहता है कि पूरी दुनिया का ध्यान इससे हटा के उस एक दुश्मन की तरफ ले जाया जाए जो कि एग्जिस्ट ही नहीं करता है। तो एक क्लासिक रिएक्शन ये है, ये इसमें कोई आश्चर्य की बात नहीं है, अचरज नहीं है कुछ। ये कोई भी इस तरह का ममालिक, कोई भी इस तरह की बॉडी जो कि अननेचुरल होती है, जिसे जिंदा रहने के लिए एक कृत्रिम, एक कह सकते हैं कि आर्टिफिशियल दुश्मन की तलाश होती है, उसका रिएक्शन जो है वो ऐसे ही होता है।
बहुत बहुत शुक्रिया डॉक्टर आब्दीनी साहब। सौरभ कुमार शाही हिंदुस्तान के सीनियर सहाफ़ी और मुमताज़ तजिया निगार है, आलम इस्लाम पर भी उनकी गहरी नज़र है, इसराइल और शाम के हालात पर भी बहुत गहरी नज़र रखते हैं। उन्होंने ये जो हमले शुरू हुए हैं इसके हवाले से तीन बातों की तरफ इशारा किया। एक तो खुद इसराइल के अंदर सहूनिज्म की मुखालिफत, दूसरी तरफ यूरोप में इसराइल के खिलाफ पाबंदियाँ लगाने की जो कंपेन चल रही है, जिसमें यूरोप की कुछ प्राइवेट इदारे और बाद सरकारी इदारे भी शामिल हैं। इसी के साथ अमेरिका में इसराइल की हिमायत में कमी और फलस्तीनियों की हिमायत बढ़ने का, वो ये कह रहे हैं कि ये इसका रिएक्शन भी हो सकता है। इस बारे में आप क्या कहेंगे?
رژیم صهیونیستی طی 65 سالی که به عنوان یک رژیم
صهیونی حکومت نے پچھلے برسوں میں جو کچھ کیا ہے اور ایک اسلامی سرزمین پر قبضہ کیا ہے، ہمیشہ امریکہ برطانیہ کی حمایت سے بہرہور رہی ہے، اور ہم نے دیکھا ہے کہ گزشتہ ہفتے ایپک کا اجلاس امریکہ میں ہوا تھا جو صہیونی حکومت کی لابی ہے امریکہ میں، اور اس اجلاس میں امریکی وزیر خارجہ جان کیری اور اوباما امریکی صدر کی حیثیت سے انہوں نے فلسطین پر قبضے کی اور جارحیت کی صہیونی حکومت کے اقدامات کی حمایت کا اعلان کیا تھا، لیکن امریکہ کے جو ٹیکس دہندگان ہیں وہ اس سے زیادہ ٹیکس ادا نہیں کر سکتے کہ ان کی حکومتیں صہیونی حکومت کی حمایت کریں۔ امریکہ میں ایسے مختلف گروپ موجود ہیں، یعنی روشن فکروں کے گروپ اور بعض یونیورسٹی حلقے موجود ہیں جو اس بات پر یقین رکھتے ہیں کہ صہیونی حکومت اس وقت بہت زیادہ امریکہ کے لیے بہت زیادہ مسائل کھڑے کر رہی ہے، یعنی اور امریکی حکومت کو بہت زیادہ خرچ کرنا پڑ رہا ہے صہیونی حکومت کی غلط پالیسیوں کی بنا پر۔
اسرائیل
اسرائیل آ کر فلسطینی عوام پر، غزہ کے عوام پر، لبنان کے عوام پر جنگ مسلط کرتا ہے، جنگ شروع کرتا ہے، لیکن اس کی رقم اور خرچ جو ہے وہ امریکی ٹیکس دہندگان ادا کرتے ہیں۔ صہیونی حکومت اس وقت ایک شیطان بچے کی مانند ہے جو غلط کام کرتا ہے اور مسلسل اس قسم کے اقدامات کرتا ہے، لیکن اس کی ذمہ داری اس کے والد اٹھانے پر مجبور ہوتے ہیں کہ جو اس کی رہنمائی اور تربیت کے ذمہ دار ہیں۔ صہیونی حکومت برطانیہ کی جانب سے بنائی گئی ہے، برطانیہ نے اس کی حمایت کی ہے، اور پچھلے 65 برسوں کے دوران امریکہ کی جانب سے اس کی حمایت کی گئی ہے۔ عوام اور ماہرین اور بہت کم لوگ ایسے موجود ہیں امریکہ میں جو اس کی حمایت پر تیار نہیں ہیں، لیکن اس بات کو فراموش نہیں کرنا چاہیے کہ جیمی کارٹر نے 4 سال پہلے انتخاباتی مہم کے دوران امریکہ میں یہ کہا تھا، کوئی شخص ایسا نہیں ہے کہ جو امریکہ میں ایسا کوئی شخص نہیں ہے کہ جو اعلیٰ عہدے پر تعینات ہو اور صہیونی حکومت اس کی لابی حمایت نہ کرے۔ یہ ایسے مسائل ہیں کہ جن پر آج صہیونی لابی جو ہے 10 سال یا 15 سال پہلے کی طرح لابنگ نہیں کر سکتی، لیکن اس مرحلے میں مترامنی کی حمایت کی گئی ہے، لیکن اوباما جو ہے وہ کامیاب ہوئے۔ کئی بار ایسا ہوا ہے کہ ایک سیاست دان کی حمایت کی جاتی ہے، ڈیموکریٹ کی یا جمہوری خان کی حمایت کی جاتی ہے، لیکن مردم اس کے مخالف شخص کو ووٹ دیتے ہیں، اور اس سے اندازہ لگایا جا سکتا ہے کہ صہیونی حکومت جو ہے وہ امریکی رائے عامہ کے درمیان زیادہ محبوبیت نہیں رکھتی۔ لیکن وہ مقامات جو طاقت کے مراکز شمار ہوتے ہیں اسرائیل کو اہمیت دیتے ہیں اور اس کی حمایت کرتے ہیں، لہذا اس بات کی توقع رکھنی چاہیے کہ آہستہ آہستہ امریکی رائے عامہ اس بات کو سمجھے اور آواز بلند کریں کہ وہ اس سے زیادہ صہیونی حکومت کی حمایت نہ کی جائے۔
بہت بہت شکریہ
خیلی مشکل
شاہی صاحب۔ جناب، یہ حملہ شروع کرنے سے پہلے صہیونی حکومت کے وزیر اعظم نیتن یاہو نے امریکہ کا دورہ کیا اور انہوں نے امریکی صدر اور برطانوی وزیر اعظم سے ملاقاتیں کی ہیں، اس بات کا کتنا امکان ہے کہ دونوں سے انہوں نے اس حملے کی موافقت حاصل کی ہو؟
دیکھیں، اسرائیل کی جو سیکیورٹی پالیسی ہے وہ تھوڑی دوسرے قسم کی ہے، وہ اس قسم کی ہے کہ وہ پہلے حملہ کرتے ہیں پھر اس کے بعد پرمیشن لیتے ہیں۔ یہ ایسے ان کی سیکیورٹی پالیسی نہیں چلتی، یہ کیا کرنے والے ہیں اس کی جانکاری یہ امریکہ کو بھی نہیں دیتے ہیں، اور شاید اسی لیے جو امریکی جو ان کے سپورٹر امریکی ہیں وہ بھیتر سے ان کو یہ بھی چھیڑ ہوتی ہے کہ جی ہم تو ان کا سارا ہم ان کو ہتھیار دے رہے ہیں، ہم سارا اسلحہ دے رہے ہیں، ہم پیسے دے رہے ہیں، لیکن ہمیں بھی پتہ نہیں ہوتا۔ تو مجھے یہ نہیں لگتا کہ یہ پرمیشن لینے کے لیے کہیں گئے ہوں گے، اور خاص کر نیتن یاہو جو ہیں وہ بالکل ہی آپ جسے کہہ سکتے ہیں کہ انبریڈلڈ ہارس جو ہیں، وہ بے لگام گھوڑے ہیں، وہ مجھے نہیں لگتا کہ کسی سے پرمیشن وہ لیتے ہیں، وہ پہلے حملہ کرتے ہیں اس کے بعد وہ ان کو کنوینس کرتے ہیں کہ ہم نے یہ کیا ہے اور تم کو اب اس کی سپورٹ جو ہے کرنی ہے۔ یہ کہنا کہ وہ امریکہ سے پرمیشن لیتے ہیں، یہ کہنا اس ایسی بات ہو جائے گی کہ شاید امریکہ جو ہے ان سے اوپر ہے، ایسا ہے نہیں۔ جسے کہ انگریزی میں کئی بار لوگوں نے کہا بھی ہے کہ یہاں پہ جو کیس ہے وہ یہ ہے کہ دا ٹیل از ویگنگ دا ڈاگ، یعنی پوچھ جو ہے وہ کتے کو ہلا رہا ہے، کتا پوچھ کو نہیں ہلا رہا، یعنی پوچھ یعنی کہ اسرائیل جو ہے وہ ہلا رہا ہے امریکہ کو، جو کہ جسے کہ ڈاگ کہا گیا ہے اس جملے میں۔ تو یہاں پر مجھے یہ لگتا ہے کہ یہ کہنا کہ امریکہ سے پرمیشن لیتے ہیں وہ امریکہ کو بہت زیادہ طاقت دینے والی بات ہو جائے گی، ایکچولی یہ پہلے کام کرتے ہیں پھر اس کے بعد امریکہ کو کہتے ہیں کہ جی میں نے یہ کر دیا، تم کو کیسے ڈیفینڈ کرنا ہے یہ تم اپنے اسپوکس پرسن کو بولو۔ تو तो एक ये जो है बहुत इम्पॉर्टेंट बात है। दूसरी ये चीज़ है कि मुझे ये लगता है कि अभी जो ये हमला हुआ है टैक्टिकल है, जनरली जो स्ट्रेटेजिक डिसीजंस होते हैं उसमें ये साथ बैठते हैं और साथ में डिसीजन लेते हैं, टैक्टिकल डिसीजंस जो है उसमें इतना ज़्यादा अख्तियार नहीं होता अमेरिका का। लेकिन हाँ ये ज़रूर है कि ऐसा कुछ भी करने से पहले वो इत्तला जरूर करते हैं, उनके जो सिक्योरिटी हल्के में जो लोग हैं उनको इत्तला जरूर करते हैं, लेकिन परमिशन वो नहीं लेते। अमेरिका की इज्जत इतनी कम हो गई है, इतनी नीची हो गई है कि आप यही समझ लें कि उनसे अब कोई परमिशन वो भी नहीं लेता जो उनसे पैसे ले रहा है। यानी वो पहले करता है फिर उसको इत्तला कर देता है कि ये मैंने कर दिया, अब तुमको कैसे डिफेंड करना है ये तुम जानो।
आप दिनी साहब, उमर रियाज अब्बासी साहब से भी हमारा राबिता बरकरार हो गया, पाकिस्तान के सीनियर तजिया निगार हैं। जी अब्बासी साहब अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
जनाब आपके इल्म में होगा कि सहयोनी हुकूमत ने वैसे तो जब चाहे गजा पर हमला किया है और पीर से मंगल तक उसने 6 फलस्तीनियों को शहीद किया और कल रात से वसी पैमाने पर गजा पर जमीनी और हवाई हमला शुरू कर दिया है। आपके ख्याल में इस हमले के अहदाफ और मकासद क्या हो सकते हैं?
देखिए जो रिसेंट अभी डेवलपमेंट हुई है जो डोमेस्टिक प्लान जो है उसके तहत अभी जो बारदारिक एक्टिविटी चल रही है और जिसमें बहुत सारे लोग जो है वो शहीद हो गए, ये मेरे ख्याल में अभी पिछले कुछ अरसे से जो रोड मैप की पीस की बात हो रही थी ये उन सारी फोर्सेस के मुंह पे तमाशा है। प्रॉब्लम यह है कि ये जो ट्राइका था जिसमें आपका इन्वॉल्व है मोसैद और उसके बाद CIA और उसके बाद सऊदी इंटेलिजेंस, ये नहीं चाहते कि फलस्तीन के अंदर अमन हो, वहाँ पीस होगा तो सीरिया में मशरक़ वस्ता में वहाँ पे जो है वो एक प्रोसेस जो है वो खुशहाली की तरफ जाएगा। तो सऊदीज जब तक मिले हुए इसराइलीज के साथ तो उनको शाम मिली हुई है, यही वजह है कि कोई भी जहाज अगर सामान लेके भी जाए तो वो उस पर जो है वो बगैर सबूत के इल्जाम लगा के रोक लेना कि नहीं इसमें कोई वेपन्स होंगे मास डिस्ट्रक्शन के। तो अफगानिस्तान की प्रेसिडेंट हमारे सामने है, इराकी भी है, वहाँ पे तो कुछ भी नहीं मिला, तो अभी ये कहना कि ईरानियन वेपन होंगे उसमें, और जो हमें बताया ना कि इंटरनेशनल कोर्ट ऑफ जस्टिस ये कौन सा लॉ है रूल है जिसके तहत आप देखते हैं, तो आपके पास प्रूफ भी तो हो, और अगर है तो चले चेक करके आप बता दें, वो भी नहीं है। प्रॉब्लम ये है कि इस वक्त पूरी दुनिया के अंदर मुसलमानों का खून अरसा है, मुसलमान आपस में इकट्ठे नहीं हो रहे जिसकी वजह से फलस्तीन का इशू रुका हुआ है, और फलस्तीन के इशू को दबाने के लिए उन्होंने सामने इंसर्जेंसी शुरू कर दी, वहाँ पे दहशत गर्द भेज दिए। अगर आप लाइन पे हैं तो मैं आपको ब्रेकिंग न्यूज दे रहा हूँ। ब्रेकिंग न्यूज ये है कि सऊदी अरब ने पाकिस्तान को 1.5 अरब डॉलर दिए हैं, वो किस लिए दिए? पाकिस्तानी फौज सीरिया में और मशरक वस्ता में उनकी मदद करे कुचलने के लिए, लेकिन उन्होंने इनकार किया। अब क्या होगा कि जो तालिबान लड़ रहे हैं आज कश्मीर चली गई शुमाली बलोचिस्तान, जिस तालिबान को शाम भेजा जा रहा है इसीलिए 1.5 अरब डॉलर लिए गए वहाँ इंसर्जेंसी को कुचलने के लिए, ये मैं आपको जिम्मेदाराना ब्रेकिंग न्यूज दे रहा हूँ। हालात ये होंगे कि पाकिस्तान जैसी हुकूमत और मुल्क जो है वो सऊदी अरब से 1.5 अरब डॉलर लेके मुसलमानों के खून का सौदा करेगा, क्या ये लोग फलस्तीन में नहीं लड़ सकते थे इसराइल के खिलाफ, किसी और देश में नहीं लड़ सकते थे? सीरिया में कौन सा प्रॉब्लम है? वहाँ डेमोक्रेटिक गवर्नमेंट थी, आप वहाँ लोगों को लड़ा रहे, तकफीरी को वहाँ मार रहे, टेररिस्ट है, उनके लिए आप तालिबान को पाकिस्तान से आयर कर रहे हैं, इसका मतलब आप लोगों को भेज के वहाँ मुसलमानों का खून मरवा रहे हैं। ये ड्यूअल क्राइटेरिया है जिसपे बहस की जरूरत है मेरे ख्याल में।
बहुत बहुत शुक्रिया जनाब, लाइन पे रहिएगा। आप दिनी साहब, अभी चंद रोज कबल सहयोनी हुकूमत ने जो एक बहरी जहाज रोकने और उसमें असलहे पकड़ने का दावा किया, जिसके लिए सहयोनी हुकूमत ने ऐलान किया कि असलहे ईरान से गज़ा जा रहे थे हमास के लिए, ये जो गज़ा पर हमला किया गया है और चंद रोज़ पहले ईरान के खिलाफ जो एक सिनारियो तैयार करने की कोशिश की गई, इन दोनों में रब्त क्या हो सकता है?
رژیم صهیونیستی یک رژیمی است که در حوزه تبلیغات
صهیونی حکومت ایک ایسی حکومت ہے کہ جو تشریحاتی میدان میں ایک وسیع تجربہ رکھتی ہے اور حالیہ برسوں کے دوران کئی بار ایران پر اس نے الزام لگایا ہے کہ جن میں سے ایک بھی الزام ثابت نہیں ہو سکا ہے، یہ سارے جھوٹے الزامات تھے۔ نتن یاہو اور یہود باراک اور پریس، ان تینوں نے 34 برس قبل یہ کہا تھا کہ ایران کے 6 مہینے کے اندر اندر ایٹم بم بنا لے گا. آج اس زمانے کو گزرے 34 برس کا عرصہ ہو چلا ہے لیکن ایران کے پاس ایٹم بم نہیں ہے. اور نتن یاہو جس مرتبہ بھی صحافیوں سے بات چیت کرتے ہیں یہ کہتے ہیں کہ ایران 6 مہینے کے اندر ایٹم بم بنا لے گا. یہ ایک بڑا جھوٹ ہے. دوسری بات یہ کہ غزہ میں جو ہتھیار استعمال ہو رہے ہیں وہ اقوام متحدہ کی منشور کے مطابق اپنے دفاع کے تحت ہیں. ہر ملک ہر قوم جو ہے اقوام متحدہ کے منشور کے مطابق انسانی حقوق کے مطابق اپنے دفاع میں استعمال کر سکتے ہیں اور اپنا جائز دفاع کر سکتے ہیں. صہیونی حکومت اس جوائز کو اس جواز کو اس حق کو فلسطینیوں کے لیے قائل نہیں ہے کہ غزہ کے عوام اپنی زمین اور اپنے گھروں اور اپنے بچوں اور خواتین کا دفاع کے علاوہ کوئی اور کام کر رہے ہیں. کیا یہ فلسطینی تھے کہ جنہوں نے ان کے علاقے پر قبضہ کیا ہے, یہ اسرائیل ہے کہ جس نے فلسطینی سرزمین پر قبضہ کیا ہے؟ کیا 242 نمبر کی قرارداد کہ جسے سلامتی کونسل نے جاری کیا ہے, کیا اس مسئلے کو اس میں نہیں اٹھایا گیا ہے کہ اسرائیل 1967 کی زمینوں سے باہر نکل جائے؟ کیوں وہ ابھی تک قدس شریف میں بیٹھے ہوئے ہیں؟ کیوں وہ ابھی تک جولان پر قبضے کیے ہوئے ہیں؟ کیوں اب تک غرب اردن میں ان کی فوجیں تعینات ہیں؟ کیوں وہ شبہ کے علاقے میں تعینات ہیں؟ کیوں ان علاقوں پر انہوں نے قبضہ کیا ہے؟ کیا حزب اللہ لبنان اپنے علاقوں سے اگر فوجی کارروائی کرتی ہے اسرائیلی فوجیوں کو نکالنے کے لیے تو کیا یہ جائز دفاع نہیں ہے؟ کیا اقوام متحدہ کی اساس پر نہیں ہے یہ دفاع؟ لہٰذا ہم دیکھتے ہیں کہ فلسطینی جو ہیں وہ اپنے حق کی بنیاد پر اپنی سرزمین کے دفاع کر رہے ہیں, اپنے گھروں کا دفاع کر رہے ہیں. لیکن دوسرا نقطہ یہ ہے کہ یہ کس طرح ممکن ہے کہ ایک جہاز پکڑا جائے کہ جس میں ہتھیار موجود ہوں اور جو کچھ دکھایا جا رہا ہے اس میں سیمنٹ کی بوریوں پر میڈ ان لکھا ہوا ہے کہ اس کیا ایران جو ہے وہ سیمنٹ غزہ پہ بھیج رہا ہے یا سیمنٹ کی بوریوں میں جو ہے وہ اسلحہ رکھا گیا ہے؟ اور اگر یہ چیز اسمگل کی جائے تو کیا اس پر ایران لکھا جائے اور صہیونی حکومت اسے پکڑ لے اور پھر کیمروں کے سامنے اس کو دکھایا جائے؟ لہذا معلوم ہے کہ یہ ایک جھوٹا سیناریو ہے. ایک اور نقطہ یہ ہے کہ یہ کس طرح ممکن ہے کہ ایپیک کے اجلاس کے موقع پر اسی دن اس جہاز کو پکڑا جاتا ہے اور نتن یاہو جاتے ہیں اور اس کشتی پر قبضہ کیے جانے کی اور اس ہتھیار پر قبضہ کرنے کی جو ہے وہ خبر اے پی کے اجلاس میں اوباما کو دیتے ہیں. لہذا یہ سب باتیں اس بات کو نمایاں کرتی ہیں کہ یہ جھوٹ ہے, بڑا جھوٹ ہے, اور اسی بنا پر کوئی بھی شخص نتن یاہو کے اس قسم کے جھوٹ کو تسلیم نہیں کرتا. اور آخری نقطہ یہ کہ 2 سال قبل جب سارکوزی کے میکروفون اور اوباما کا میکروفون آن رہ گیا تھا, یہ دونوں آپس میں گفتگو کر رہے تھے, سارکوزی نے کہا کہ نتن یاہو جو ہے بہت جھوٹا انسان ہے اور میں نہیں سمجھتا کہ میں نہیں جانتا کہ اس کے ساتھ کیا سلوک کیا جائے, کیسے نمٹا جائے. اور یہ باتیں جو ہیں وہ سارے صحافیوں نے سنی اور اوباما نہیں جانتے تھے یہ بات. اوباما نے کہا کہ آپ شاید ایک بار نتن یاہو سے صرف ایک بار مہینے میں بات کرتے ہیں لیکن میں تو اس جھوٹے انسان سے ہر روز گفتگو کرنے پر مجبور ہوں, اب بتاؤ میں کس سے شکایت کروں؟ یہ چیز اس بات کی علامت ہے کہ اعلیٰ مغربی حکام جو سیونی حکومت کے حامی شمار ہوتے ہیں وہ جانتے ہیں کہ یہ سیونی حکومت ایک خود ساختہ حکومت ہے، جارح حکومت ہے، اور نتن یاہو اور دیگر اسرائیلی حکام جو ہیں وہ جھوٹے ہیں۔ لیکن ان دو باتوں میں کیا رابطہ ہے؟ جب بھی سیونی حکومت چاہتی ہے ایک جارحیت انجام دے اور فلسطینیوں کو شہید کرے، وہ کوشش کرتی ہے کہ ایک تشہیراتی سیناریو تیار کرے، اور ایسا نظر آتا ہے کہ اس مرحلے میں اس سیناریو سے، جو تشہیراتی سیناریو ہے، استفادہ کر رہا ہے تاکہ غزہ کے بعض علاقوں پر جو ہے وہ بمباری کریں۔
اس سیناریو کے بارے میں
دیکھیں، ایک تو بڑی انٹرسٹنگ سی بات ہے کہ آپ انٹرنیشنل واٹر میں 900 کلومیٹر دور جا کے آپ ایک جہاز کو پکڑتے ہیں، اس کے بعد کہتے ہیں کہ جی اس میں یہ اسلحہ رکھا گئے تھے، راکٹ رکھے گئے تھے۔ ایک تو جیسے اسٹوڈیو میں بیٹھے مہمان نے،
یہ دہلی سے آواز میں کچھ پرابلم آ رہی ہے۔ عمر ریاض عباسی صاحب، اگر آپ لائن پر ہیں تو یہی سوال میرا آپ سے۔ جی عباسی صاحب،
جی
جناب، یہ موجودہ حالات میں، یہ جبکہ شام کا بحران ایک طرف ہے، عراق میں دہشت گردی کا مسئلہ ایک طرف ہے، مصر میں بھی جو ہے وہ انریسٹ پایا جاتا ہے، ادھر یوکرین کا مسئلہ کھڑا ہو رہا ہے، ایک نئی جو صورتحال پیدا ہو رہی ہے غزہ پر حملے کے حوالے سے، اس خطے کے حالات پر اثرات کیا مرتب ہو سکتے ہیں؟
دیکھیں، بڑا امپورٹنٹ جیوگرافیکل پوائنٹ آف ویو سے آپ نے سوال کیا ہے۔ جو ایجپٹ کی سچویشن ہے یا عراق کی یا افغانستان میں سے امریکہ اپنی فورسز کو جو ہے وہ ود ڈرا کرنے کی کوشش کر رہا ہے، مسئلہ یہ ہے کہ یہ سارے کا سارا مومنٹم شفٹ ہو رہا ہے، یہ مڈل ایسٹ میں اور سب کانٹیننٹ میں، اور اس کا سارا پریشر پاکستان پہ، ایران پہ، اور مڈل ایسٹ میں سیریا اور فلسطین پہ پڑے گا۔ یہ چار ملک میں آپ کو گنوا دوں، اب نشانے پہ ہیں۔ ترکی نے تو اپنے آپ کو سائڈ لائن کیا ہوا ہے، وہ ماڈریٹ پالیسی ہے ان کی، کبھی ایک تالی کا بینگن ہوتا ہے، کبھی دوسری تالی کا بینگن ہے، لیکن ایران کا ہمیشہ سے کم تیز رہا ہے یونٹی آف مسلم اما، اور ابھی بھی جیسے وہ سیمنٹ بھیج رہے تھے وہاں پہ، اور وہ ہمیشہ جو ہے وہ فلسطینی بھائیوں کی امداد کرتے ہیں، پیچھے سعودی عربیہ تھا جس نے روکا ہے۔ تو خطے کے حالات بڑے بدتر ہوں گے، اور میں اسے تیسری عالمی جنگ کا پیش خیمہ قرار دے رہا ہوں کہ اگر فلسطین میں کے اندر غزہ پر اور اس سے ہٹ کے اسرائیل نے مزید اس کو باؤنڈ کرنے کی کوشش کی، کنفائن کرنے کی کوشش کی، تو یہ سیریا سمیت پورا مڈل ایسٹ جنگ کی لپیٹ میں ہوگا، اور ادھر سے پاکستان جو عالم اسلام کی ایٹمی طاقت ہے وہ، اور افغانستان بھی اس خطے کی لپیٹ میں ہوگا، ہندوستان بھی آئے گا، اور اس میں ایران کا اور باقی ملکوں کا رول بھی بڑا امپورٹنٹ ہوگا۔ تو میرے خیال میں اگر مسلم امہ یونٹ جانا چاہتی ہے تو آل سعود کا قبلہ درست کرے، جب تک حرام زادے شہزادے وہاں پہ بیٹھے ہوئے جو کھا رہے ہیں وہ عمرے کے اور حج کے پیکجز اور ٹوریزم پہ پل رہے ہیں وہاں پہ، تو میرے خیال میں قبلہ درست نہیں ہوتا اور ان کو ٹپل نہیں کیا جاتا وہاں کی کنگڈم کو۔ آپ کو پتا ہے پچھلے دنوں جو شاہ عبداللہ تھا اس کی بیٹی نے ایک خط لکھا، اور پوری دنیا کے جو جتنے بھی بڑے بڑے میڈیا کے لوگ، قید سے رہائی دلائی جائے، آل سعود کی اپنی بیٹیاں محلوں کے اندر انہوں نے قید کی ہوئی ہیں، اور کئی ان کی بیگمات جو ہے ان کی سٹوریز آ رہی ہیں کہ ان کو ٹارچر سیل میں رکھا جا رہا ہے۔ تو حرمین شریفین کا یہ حال ہے وہاں پہ، عیاشی کا اور اپنے آل اولاد کے ساتھ یہ حال ہے، تو باقی لوگوں کو کیا حال ہوگا؟ تو جب تک وہاں کا قبلہ درست نہیں ہوتا، عالم اسلام جو ہے وہ تیسری جنگ کے دانے پہ ہے، اور میرے خیال میں ورلڈ جو ہے وہ ایک نئے سنیریو کی طرف جا رہی ہے، یونی پولر سسٹم امریکہ کا اور سعودی عربیہ کی بدماشی یہ میرے خیال میں ٹوٹنے لگے۔
بہت بہت شکریہ، بہت بہت شکریہ عباسی صاحب۔ عبدینی صاحب، وقت ہمارے پاس کم رہ گیا ہے، دو منٹ کا وقت ہمارے پاس ہے۔ شام میں اسرائیل کا انوالومنٹ یہ بالکل عیاں ہو چکا ہے، یہ جو حملہ اس نے فلسطینیوں پہ شروع کیا ہے، بہرحال فلسطینیوں کے تعلق سے مسلم امہ میں جو جذبات پائے جاتے ہیں، آپ کیا نہیں سمجھتے ہیں کہ اس سے اسرائیلی اہداف کو نقصان پہنچے گا؟
مردم مسلمان و جهان اسلام همواره نسبت به اشغال قبله اول مسلمان ها حساسیت دارند، اما متاسفانه آن چیزی که امروز
غزہ کے عوام کے حوالے سے، فلسطین کے حوالے سے مسلمان عوام جو ہیں وہ ہمیشہ احساسات کا اظہار کرتے رہے ہیں اور اس بات کے قائل رہے ہیں کہ وہ سیونی حکومت کے خلاف قدم اٹھائیں، لیکن جو لوگ اس وقت سیونی حکومت کی حمایت کر رہے ہیں اور اس کو اسلحہ دے رہے ہیں، پیسہ دے رہے ہیں اور دہشت گردوں کو پیسہ دے رہے ہیں شام میں، وہ فلسطینیوں کی حمایت کے مقابلے میں ہمیشہ خاموش رہے ہیں۔ جو لوگ تیل کے پیسے اور تیل کے ڈالر دہشت گردوں کو دے رہے ہیں کہ وہ اسلامی علاقوں پر قبضہ کریں اور نام کریں، لیکن ایک ہلال احمر کی سطح پر بھی انہوں نے جو ہے فلسطین کے حوالے سے انہوں نے مدد نہیں کی اور نہیں کرتے۔ حماس اور اسلامی جہاد تنظیم اور فلسطین کی آزادی کے محاذ اور دیگر فلسطینی گروپس آج اسلامی ملکوں کی مدد کے منتظر ہیں، اور ایسا نظر آتا ہے کہ آج عالم اسلام کو چاہیے کہ وہ پہلے سے زیادہ ان لوگوں کی حمایت کرے۔
بہت بہت شکریہ، بہت بہت شکریہ۔ اسی کے ساتھ ہم عمر ریاض عباسی اور سورب کمار شاہی کے بھی شکر گزار ہیں۔ بہرحال جیسا کہ آپ دینی صاحب نے فرمایا ہے، ضرورت اس بات کی ہے کہ مسلم امہ متحد ہو کے اور تمام اسلامی ممالک حماس اور غزہ کی حمایت کا اعلان کریں۔ پروگرام کے بارے میں ہمیں آپ کی رائے کا بھی انتظار رہے گا۔ اگلے پروگرام تک کے لیے ہم آپ سے اجازت چاہتے ہیں۔ خدا حافظ۔